यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री बालेन्द्र शाहले सेप्टेम्बर 24 संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्नुहुने। नेपालले जलवायु न्यायको मुद्दा उठाउने। नेपाल चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण विकासमा आधारित साझेदारी अघि बढ़ाउनु पर्नेमा परराष्ट्र मन्त्री शिशिर खनालको जोड़। रसुहामा बाढ़ी आएको दुई साता बितिसक्दा पनि सम्पर्कविहीन आफन्त पर्खँदै परिवार। र ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन चीनिया राष्ट्रपति सी चिनफिङ भारत प्रस्थान। समाचार अब विस्तारमा। संयुक्त राष्ट्र संघको 81 महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा उच्च स्तरीय नेपाली प्रतिनिधि मण्डल न्यूयोर्क प्रस्थान गर्ने भएको छ। न्यूयोर्क स्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा आयोजना हुने महासभाको जनरल डिबेट अन्तर्गत 24 सेप्टेम्बर 2026 नेपालको तर्फबाट प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्नुहुने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र सचिव अमृत बहादुर राईले जानकारी दिनुभयो। महासभामा हालसम्म विश्वका 81 मुलुकका राष्ट्र प्रमुख र 50 मुलुकका सरकार प्रमुखहरू सहभागी हुने निश्चित भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपालले यस पटकको महासभामा राजनीतिक परिवर्तन, पछिल्लो समय मुलुकले भोगेको प्राकृतिक विपद र जलवायु न्यायलाई प्रमुख प्राथमिकताको साथ उठाउने भएको छ। गत वर्ष नेपालमा भएको जेएनजी आन्दोलन, त्यसपछिको सफल निर्वाचन र वर्तमान सरकारका प्राथमिकताहरूलाई अन्तर्राष्ट्रिय समुदाय समक्ष प्रस्तुत गरिने। रसुवाको भोटेको सी नदीमा आएको विनाशकारी बाढ़ीबाट नेपालले ठूलो जनधनको क्षति बेहोर्नु परेको सन्दर्भमा जलवायु परिवर्तनको अग्रपन्तीमा रहेको नेपालको अवस्था विश्व सामु उजागर गरिनेछ। हरित गृह ग्यास उत्सर्जनमा नगण्य भूमिका भए पनि नेपालले ठूलो असर भोगिरहेकाले हानि तथा नोक्सानी खोजबाट तत्काल राहत पाउनुपर्ने माग सम्मेलनमा नेपालले राख्ने भएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको दायराबाट माथि उठाउँदै पर्यावरणीय सहकार्य, जलवायु सुरक्षा, प्रविधि, व्यापार र पूर्वाधार विकासमा आधारित रणनीतिक साझेदारीको रूपमा अघि बढ़ाउनु पर्ने बताउनु भएको छ। फाउण्डेशन फर पीस डेभलपमेन्ट एण्ड सोशलिजमद्वारा आज आयोजित काष्ठ मण्डप सम्वाद श्रृंखला अन्तर्गत नेपाल चीन सम्बन्ध सहकार्यका विस्तारित आयाम विषय कार्यक्रममा उहाँले भोटेको सीको हालैको बाढ़ीले नेपाल र चीनबीचको सीमा केवल राजनीतिक सीमा रेखा नभई साझा पर्यावरणीय नियति जोड्ने क्षेत्र भएको स्पष्ट पार्नुभयो। यही भदौ 10 गतेको भोटेकोशी बाढ़ीलाई हिमालयन सुनामीको संज्ञा दिँदै परराष्ट्र मन्त्रीले विपदपछिको उद्धारमा चीन सरकारले उपलब्ध गराएको आकस्मिक सहयोग, प्राविधिक सहायता तथा जलविज्ञान सम्बन्धी समन्वयप्रति आभार व्यक्त गर्नुभयो। उहाँले हिमालयलाई विगतमा जस्तै अवरोध वा विभाजनको रूपमा नभई साझा पर्यावरणीय सम्पदा र संरक्षण क्षणको क्षेत्रको रूपमा लिनुपर्ने बताउनुभयो। जलवायु परिवर्तन र वातावरणीय जोखिम बढ़दै गएकाले नेपाल चीन सहकार्यको आधार नै पर्यावरणीय उत्थानशीलता र जलवायु सुरक्षा हुनुपर्ने उहाँको भनाइ छ। मन्त्री खनालले हिमताल विस्फोट, अनियमित मौसम तथा पहिरो जस्ता सीमापार प्रभाव पार्ने विपद न्यूनीकरणको लागि रियल टाइम सैटेलाइट तथ्यांक आदान प्रदान, संयुक्त मौसम पूर्वानुमान तथा प्रारम्भिक चेतावनी प्रणाली विकास गर्नुपर्ने प्रस्ताव गर्नुभयो। प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहानसम्म कोषको खातामा 13,54,09,3,117 रूपियाँ मौजदात छ। कार्यालयका अनुसार भदौ 26 गते मात्रै 18,20,14,366 थपिएको छ। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न 9 बैंकमा राखिएको छ। भोटेकोशी बाढ़ीबाट प्रभावितको उद्धार तथा विपत्ता भएकाको खोजीलाई व्यवस्थित बनाउन नेपाल प्रहरीले रसुवाको टिमुरीदेखि नवलपरासीको त्रिवेणीसम्मको क्षेत्रमा विशेष अपरेशन सञ्चालनमा ल्याएको छ। सो अपरेशन अन्तर्गत खोज तथा उद्धारमा कुकुरको प्रयोग, होल्डिङ सेन्टरको व्यवस्थापन, समुदाय प्रहरी साझेदारी कार्यक्रम, अपराध नियन्त्रण तथा अनुसन्धान राहत वितरण तथा पुनर्स्थापना, डीएनए प्रोफाइलिङ एवं ट्राफिक व्यवस्थापन लगायत विषयलाई उच्च प्राथमिकता दिएको छ। बाढ़ीको कारण भोटीकुसी र त्रिशुलीका तटीय क्षेत्रका विभिन्न स्थानमा बगाई वा हराइरहेका मानिस जीवित हुन सक्ने सम्भावनालाई उच्च प्राथमिकतामा राखेर उद्धार तथा खोजी गर्न माताहतका युनिटलाई भनिएको छ। फेला परेका शव वा शरीरका अंगका मुचुलका लगायत कानूनी प्रक्रिया पूरा गरी व्यवस्थापन गर्न प्रभावित क्षेत्रका नागरिकका धनमाल नगद सुनचाँदी बैंक कार्ड तथा महत्वपूर्ण सरकारी वा व्यक्तिगत कागजात फेला परेको अवस्थामा सम्बन्धित धनीलाई हस्तान्तरण गर्न आग्रह गरिएको छ। केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभि नारायण काफ्लेले बाढ़ीमा परि बेपत्ताको खोजलाई प्राथमिकतामा राखी नदी किनारा भग्नावशेष लगायत स्थानमा प्रहरी टोली परिचालित गरिएको जानकारी दिनुभयो। भोटेकोशी बाढ़ीले फुर्के खोलाको पुल बगाएपछि धादिङ बेसी पुग्ने वैकल्पिक मार्गको रूपमा प्रयोगमा ल्याइएको परेवाटार मास्टार सड़कमा आजदेखि समय निर्धारण गरी एकतर्फी सवारी साधन सञ्चालनको व्यवस्था गरिएको छ। सड़क साँगुरो भएकाले दुवैतर्फबाट एकै समयमा सवारी सञ्चालन गर्दा आवागमन व्यवस्थापनमा कठिनाई भएपछि जिल्ला प्रशासन कार्यालयले निश्चित समय तोकेर एकतर्फी यातायातको साधन सञ्चालनको व्यवस्था गरेको हो। रसुवामा बाढ़ी आएको दुई साता भन्दा बढ़ी भइसकेको छ, तर सम्पर्कविहीन भएका आफ्ना आफन्तको खबर पर्खिरहेका परिवारको लागि भने हरेक दिन झन लामो र पीड़ादायी बन्दै गएको छ। बाढ़ीका बेला कामको सिलसिलामा रसुवामा रहेका बाँकेका केही परिवारका सदस्यको अवस्था पनि अहिलेसम्म थाहा हुन सकेको छैन। आशा र चिन्ताका बेस दिन बिताइरहेका परिवारलाई अब एउटै प्रश्नले सताइरहेको छ, आफ्ना मान्छे कहाँ छन्? बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
नेपालगंज उपमहानगरपालिका वडा नम्बर 20 कर्णसरी रोकाए छोराको खबरको पर्खाईमा हुनुहुन्छ। ठूलो छोरालाई भेट्न र गोसाईकुण्ड घुम्न काठमाडौँ हुँदै रसुवा पुगेका छोरा दीपक रोकाएसँग कर्णसरीको भदौ 9 गते अन्तिम पटक कुराकानी भएको थियो। त्यसपछि फोन सम्पर्क हुन सकेको छैन।
दिदी बिनाजु उतै कामको सिलसिलामा उतै बस्नुहुन्थ्यो, उही काम गर्नुहुन्थ्यो, अनि त्यही ठूलो बुवा ठूलो मम्मीलाई भेट्न जान्छु भनेर छोरो गएको हो। त्यहाँपछि माथि गोसाईकुण्डमा घुम्न गयो, तीन दिन त्यहाँ बस्यो, त्यहाँपछि फर्केर दुई दिन बुवा मम्मीसँग बस्यो, त्यहाँपछि दुई दिन पछि एक दिन अगाडि कुरो भएको थियो, त्यहाँसम्म छोरासँग कुरो भएको थिएन।
रोजगारीका लागि रसुवाको भन्सारमा पुगेका योजना दमाई र आराम दमाई दम्पति पनि बाढ़ीपछि सम्पर्क विहीन हुनु भएको छ। बाढ़ीपछि कुनै खबर नआएको परिवार बताउँछन्।
बहिनी त गयौं, जयको घर हो, घरमा बसेका छौँ, त्यो त काममा गएका हुन्, अब तीन छोरा छोरी छन्, त्यही पर छन्, त्यहाँ त हामी छु
कोहलपुर नगरपालिका वडा नम्बर 11 अमरसिंह चौधरी पनि लामो समयदेखि रसुवा भन्सारमा कार्यरत हुनुहुन्थ्यो। भदौ 9 गते साँझ छोरी अनितासँग कुराकानी भएको थियो। भोलिपल्ट बिहान बाढ़ी आएको खबर पाएपछि गरिएको फोन भने उठेन। त्यस यता परिवारले हरेक फोनको घण्टीमा बुबाको खबर आउने आशा गरिरहेको छ।
मेरो बाबाको नाम अमरसिंह चौधरी हो, मेरो बाबा चाहिँ 59 वर्षको हुनुभएको छ।
कोहलपुरका 24 वर्षीय दीपक चौधरी पनि रोजगारीकै सिलसिलामा रसुवा पुग्नु भएको थियो। आमासँग नियमित फोनमा कुराकानी हुने गरे पनि बाढ़ीपछि सम्पर्क टुटेको छ। कोहलपुरकै बतासी चौधरीको पीड़ा पनि उस्तै रहेको छ। उहाँका श्रीमान आशाराम थारू र छोरा पृथ्वी थारू दुवै लामो समयदेखि रोजगारीका लागि रसुवामा हुनुहुन्थ्यो, तर बाढ़ीपछि दुवै सम्पर्क विहीन हुनुहुन्छ। एउटै घरका श्रीमान र छोरा बेपत्ता भएपछि उहाँ अहिले खबरको प्रतीक्षामा एक्लै हुनुहुन्छ।
श्रीमानको आसाराम डोराको पृथ्वी थारू
बाँकेबाट रसुवा पुगेर बेपत्ता भएका 55 जना मध्ये 42 पुरुष र 13 जना महिला छन्। कोहलपुरबाट मात्रै 14 जना रसुवा पुगेका थिए। ती मध्ये दुई जनाको मृत्यु भएको, एकजना सम्पर्कमा आएको र 11 जना अझै सम्पर्कविहीन रहेको नगरपालिकाले जनाएको छ। बाढ़ी आएको दुई साता बित्दा पनि बेपत्ता आफन्तको कुनै खबर नआएपछि परिवारको चिन्ता झनै बढ़ेको छ। घरमा भने उनीहरू फर्किएर आउने आशा अझै मरेको छैन। हरेक दिन ढोकातिर हेर्ने आँखाहरू, बज्ने हरेक फोनमा झस्किने परिवार र मनमा पलाइरहेको एउटै आशा, हाम्रो मान्छेको खबर आओस्। बाढ़ीले भौतिक संरचना मात्र बगाएको छैन, धेरै परिवारको सुख शान्ति र आशा पनि बगाइदिएको छ। तर बेपत्ता आफन्तको खोजीमा रहेका परिवारका लागि आशा अझै बाँकी रहेको छ। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
रिपोर्ट पछि बाँकी समाचार। सल्यानमा आज बिहान बोलेरो जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या 3 पुगेको छ। जिल्लाको त्रिवेणी गाउँपालिका 5 दुर्घटनामा घाइते 50 वर्षीय डिली बहादुर ओलीको उपचारको क्रममा मृत्यु भएपछि मृतकको संख्या 3 पुगेको हो। यसअघि जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा 8 वर्षीय रेशम बुढा थोकी र 18 वर्षीय विपना बुढा थोकीको मृत्यु भएको थियो। लुप र 02-001-0005 नम्बरको बोलेरो जीप अनियन्त्रित भई सड़कबाट करिब 90 मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। कोशी राजमार्गपछि धनकुटामा निर्माण शुरू भएको 6 नम्बर बुधबारे लेटाङ सड़क 2038 सालदेखि निर्माणाधीन भए पनि अझै पूर्ण रूपमा सम्पन्न हुन सकेको छैन। निर्माणको 45 वर्ष बितिसक्दा पनि धनकुटाका दक्षिण पूर्वी तथा पाँच थरी लाम र मोरङका उत्तरी क्षेत्रका वासिन्दाले सुरक्षित र सहज सड़कको सुविधा पाउन सकेका छैनन्। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
सुरुमा कामका लागि खाद्यान्न कार्यक्रम अन्तर्गत स्थानीयले सड़क निर्माण थालेको भए पनि सरकार परिवर्तनसँगै काम रोकिएको थियो। बहुदलपछि 2050 सालमा जनसहभागिता जुटाएर पैदल हिँड्न मिल्ने ट्र्याक बनेको थियो। थप निर्माणपछि 2064 सालदेखि सवारी साधन सञ्चालन हुन थाले पनि सड़कको अवस्था अझै कमजोर रहेको छ। कालो पत्रेका लागि ठेक्का लागेको 3 वर्षको समय सीमा सकिँदा समेत काम पूरा हुन सकेको छैन।
श्रीबहादुर थापा पहिला प्रधानमन्त्री हुँदा नै शिलान्यास गर्नुभएको बाटो हो यो, अनि त्यतिकै बिचमा अब त्यस्तै के भयो त्यतिकै रहेको थियो। पछि फेरि यो 50-52 सालदेखि चाहिँ फेरि अलिअलि यसरी अब हामीले नै श्रमदान गरेर सुरु गरेर अब यतिको चाहिँ बनाइयो। भर्खर बजेट चाहिँ पर्नु चाहिँ परेको छ, अरे तल बनाउँदै ल्याउँदैछ।
चाँडोभन्दा चाँडो बनिँदैदेखिर चाहिँ अब यहाँ बाटो क्रियाले सुविधा सुविधा भएदेखि त्यही भन्दा डिलिभरी घटनामा हाम्रो तल नेटाङ बाटो
3 वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित 2080 वैशाख 28 गते ठेक्का सम्झौता भए पनि हालसम्म सड़कको भौतिक प्रगति करिब 40% मात्र पुगेको छ। सन्तोषी जोया एण्ड प्रदर्श जेबीले मोरङको लेटाङदेखि धनकुटाको 6 नम्बर बुधबारेसम्मको 29.4 किलोमिटर सड़क कालो पत्रे गर्न 77,03,53,000 रूपियाँमा ठेक्का पाएको थियो। हाल लेटाङतर्फ करिब 6 किलोमिटर सड़क कालो पत्रे भएको छ भने 16 किलोमिटर कटिङ तथा 13 किलोमिटरमा सामान्य संरचना निर्माणको काम सम्पन्न भएको छ। निर्माण कम्पनीले सुरुमा वन क्षेत्र र विद्युतका पोल स्थानान्तरणमा भएको ढिलाइका कारण काम प्रभावित भएको जनाएको छ। समयमै निर्माण सम्पन्न गर्न पटक पटक ताकेता गरिए पनि कामले अपेक्षित गति लिन नसकेको 24 गाउँपालिका वडा नम्बर 1 का वडा अध्यक्ष दीपक कुमार श्रेष्ठले बताउनुभयो। पूर्वाधार विकास कार्यालय मोरङले निर्माण कम्पनीले काम जारी राखेकाले थप 1 वर्ष म्याद थप्ने तयारी गरेको छ। यस सड़कको करिब 90% भाग मोरङ र 10% भाग धनकुटामा पर्छ। तर यसको सबैभन्दा ठूलो लाभ पाँच थरका बासिन्दाले पाउनेछन्। साथै धनकुटाको दक्षिण पूर्वी क्षेत्र, इलामको पश्चिमी क्षेत्र र मोरङको उत्तरी क्षेत्रका बासिन्दा समेत प्रत्यक्ष लाभान्वित हुनेछन्। साथै यस क्षेत्रका पर्यटकीय स्थलको प्रवर्धन र कृषि उपजले पनि सहज रूपमा बजार पहुँच पाउने अपेक्षा गरिएको छ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
रिपोर्टपछि बाँकी समाचार। लमजुङ र मनाङ जोड्ने बेसी शहर चामे सड़क अन्तर्गत मनाङको नासो गाउँपालिका 3 धारापानीमा सड़क ढलान गर्न आज बिहानीदेखि साँझ 5 बजेसम्म सड़क पूर्ण रूपमा बन्द हुने भएको छ। मनाङका प्रमुख जिल्लाधिकारी मुक्ति प्रसाद खनालका अनुसार धारापानी क्षेत्रमा 135 मेगावाट क्षमताको मनाङ मर्स्याङदी जलविद्युत आयोजनाले करिब 50 मिटर सड़क ढलान गर्ने भएको हो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही विज्ञापन।
घरभरि सिग्नल बलियो, अब इन्टरनेट छन् छिटो भयो, नेपाल टेलिकम वाइफाई 6 सबैको रोजाइ स्मार्ट मिक्स, एकैचोटि धेरै कनेक्सन, गेमिङ मा लो लेटेन्सीको मजा छ, स्ट्रिमिङ होस् वा भिडियो कल, स्टेबल सिग्नल सबै टावर, नेपाल टेलिकम वाइफाई 6 स्ट्रङ परफर्मेन्स एभ्री मिक्स, wider coverage, security high, fast and stable, always fly.
Nepal Telecom. राष्ट्रको संचार।
विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। चिनिया राष्ट्रपति सी चिनफिङ 18 ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन आज बेजिङबाट भारतको नयाँ दिल्ली प्रस्थान गर्नु भएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा राष्ट्रपति सी सम्मेलनमा सहभागी हुन भारततर्फ प्रस्थान गर्नुभएको हो। सीको प्रतिनिधि मण्डलमा चिनिया कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्यूरो स्थायी समितिका सदस्य तथा केन्द्रीय समितिको सामान्य कार्यालयका निर्देशक काइची र राजनीतिक ब्यूरो सदस्य तथा चिनिया विदेश मन्त्री वाङ यी पनि सहभागी हुनुहुन्छ। अन्तिममा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। प्रधानमन्त्री बालेन्द्र शाहले सेप्टेम्बर 24 संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नुहुने, नेपालले जलवायु न्यायको मुद्दा उठाउने, नेपाल चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण विकासमा आधारित साझेदारी अघि बढ़ाउनु पर्नेमा परराष्ट्र मन्त्री शिशिर खनालको जोड़, रसुवामा बाढ़ी आएको दुई साता बितिसक्दा पनि सम्पर्कविहीन आफन्त पर्खदै परिवार, र ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन चिनिया राष्ट्रपति सी चिनफिङ भारत प्रस्थान। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार। सकियो समाचारको अर्को बुलेटिन अपरान्न 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।